الفاتحه. بسم الله الرحمن الرحيم. إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله. لا سيما بقية الله ولعنة الله على أعدائهم أعداء الله من يومنا هذا إلى لقاء الله. أما بعد، فقد قال الله. بسم الله الرحمن الرحيم. تبارك الذي بيده الملك وهو على كل شيء قدير، الذي خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا. صلوات عليه محمد.
اللهم صل على محمد وآل محمد.
خدا مجھے عالم کا ارشاد ہو رہا ہے کہ بابرکت ہے وہ ذات جس کے قبضۂ قدرت میں سارا ملک ہے، البتہ وہ ملک نہیں جو ٹکڑوں میں تقسیم ہو چکا ہے. پوری کائنات کا یہ ملک ہوا علی کل شیء قدیر، اور وہ ہر شے پر قدرت رکھنے والا ہے. کیونکہ بعض ہستیاں ہوتی ہیں جن کے ہاتھ میں ملک تو ہے مگر وہ عاجز ہوتے ہیں. خدا کے ہاتھ میں ملک بھی ہے اور وہ ہر چیز پر قدرت رکھنے والا بھی ہے. الذی خلق الموت والحیات لیبلوکم ایکم احسن عملا. وہ ہستی وہی ہے جس نے موت کو بھی پیدا کیا اور حیات کو بھی پیدا کیا. نہ موت اس کے قبضے قدرت سے باہر ہے، نہ حیات اس کے اختیار سے باہر ہے. کیوں پیدا کیا؟ لیبلوکم ایکم احسن عملا، یہ آزمانے کے لیے تم میں سے بہتر عمل کون کرتا ہے. مقابلہ اچھے اور برے میں نہیں ہے کہ اچھا کام کون کرتا ہے اور برا کام کون کرتا ہے. انسان سے تو برے کام کی توقع ہی نہیں ہے. انسان اگر انسان ہے تو وہ تو برا کام کر ہی نہیں سکتا جب تک کہ وہ اپنے درجے انسانیت سے گر نہ جائے. مقابلہ اچھے اور بہتر میں ہے، اچھا اور زیادہ اچھا مقابلہ اس چیز میں ہے. انسان اگر انسان ہے وہ کبھی بھی جو ہے برا کام کر ہی نہیں سکتا، مگر یہ کہ جانور بن جائے یا جانور سے بدتر بن جائے. کیونکہ ہے نا کچھ انسان جن کے بارے میں قرآن کہتا ہے اولئک کالانعام بل ہم اضل، وہ جانور جیسے ہیں بلکہ جانور سے بھی بدتر ہیں. اگر انسان انسان ہے، درجہ انسانیت پر ہے، تو یا وہ اچھا کام کرے گا یا سب سے اچھا کام کرے گا. تو خدا نے حیات کو بھی پیدا کیا اور موت کو بھی پیدا کیا. دیکھیے بعض حقیقتیں وہ ہیں जिसे कुछ लोग दुनिया में मानते हैं कुछ उसका इनकार कर देते हैं। खुदा एक हकीकत है, सब तो नहीं मानते, कुछ मानते हैं कुछ इनकार करते हैं। जन्नत और जहन्नम एक हकीकत है, कुछ मानते हैं कुछ इनकार कर देते हैं। कुरान अल्लाह की किताब है, एक हकीकत है, कुछ मानते हैं कुछ इनकार करते हैं। मौलाए कायनात रसूल खुदा के बिला फासला जानशीन है, कुछ मानते हैं कुछ नहीं मानते। एक हकीकत ऐसी है जिससे किसी को इनकार नहीं है, चाहे वो मोमिन हो चाहे वो काफिर हो, मुत्तकी हो परहेजगार हो या गुनहगार, सब मानते हैं वो है मौत। मौत वो हकीकत है जिससे किसी को इनकार नहीं है, चाहे अच्छी लगे मौत या बुरी लगे। जिन्हें अच्छी लगती है मौत वो भी मौत को मानते हैं, जिन्हें बुरी लगती है मौत वो भी मौत को मानते हैं। इख्तलाफ अगर है तो इस बात में है कि मौत के बाद क्या है, इसमें इख्तलाफ है। मौत यानी फना, मिट जाना, दफ्तर हयात बंद हो गया या नहीं, अब तो जिंदगी शुरू हुई है। मौत यानी आगाज हयात, अब तक तो तनही थी, तैयारी थी उस जिंदगी के लिए, असली जिंदगी तो अब शुरू हुई है। जिस तरह से जवान जब तक कॉलेज में पढ़ता रहता है वो तो वो जिंदगी जिंदगी नहीं है ना, उसके बाद जब आता है तब कहते हैं अब जिंदगी शुरू हुई है। जिंदगी के लिए तैयारी कर रहा होता है कॉलेज के दौरान। तो कुरान की आयत भी है, इन दार अल आखिरत लहियल हयवान, असल जिंदगी तो वो है, असल जिंदगी वो है, तो कुछ भी नहीं है। कुछ का ख्याल है कि नहीं, जो कुछ है वो दुनिया की जिंदगी जितनी भी मिल गई, 50 साल 60 साल 70 साल 80 साल आराम से गुजरी है, तकलीफ से गुजरी है आपने जिंदगी, जो बसर की लोगों के हकूक का ख्याल करके बसर किया या लोगों के हकूक पर डाका डाल के बसर किया, जो है वो यही है, इसके बाद कुछ नहीं है। मर गए यानी खत्म हो गए, फना है, फिर कुछ है ही नहीं। जो कुछ हासिल करना है लुत्फ जिंदगी, जो हासिल करना है इसी जिंदगी में हासिल कर लो, हराम हलाल के चक्कर में ना पड़ो, हराम हलाल के चक्कर में पड़ो क्योंकि जिंदगी के हाथ से इधर निकल जाएगी। तनहा यही जिंदगी है, जहां तक हो सके ऐश करो, आराम करो, लूटो मारो खाओ। अलबत्ता ये जो मुतकिद है यही जिंदगी, इनके भी ख्याल एक जैसे नहीं है। कुछ कहते हैं खूब ऐश करो, कुछ कहते हैं अगर भी कल मरना है तो आज ही क्यों ना मर जाओ, खुदकुशी करके आज खत्म कर लो, क्योंकि हर रोज एक अंदेशा तो लगा रहता है ना कि ये मौज मस्ती हमारी, हमने ये लूटा वो मारा वो खाया, कहीं पुलिस की हत्या चढ़ गए किसी की हत्या चढ़ गए, खतरा तो रहता है ना। तो ये हमेशा एक फिक्र के साथ, एक अंदेशे के साथ जीने से बेहतर तो नहीं है जो कल मरना तो आज ही मर जाओ, क्या करेंगे जी करके। नजरिया यह है कि अगर जिंदगी यही जिंदगी है, इसके बाद कुछ नहीं है, तो आज ही मर जाओ, छुट्टी करो गुस्सा करना। और एक है जब यही एक जिंदगी है तो अच्छी तरह से खूब खाओ पियो, ऐश, अखलाकियात और इंसानियत का सबक जो है बेकार की बातें हैं, इनकी तरफ ध्यान देने की जरूरत नहीं है। जितना मुनाफा जहां से मिल सके उस मुनाफे को हासिल कर लो। और अगर बाप की जिंदगी है तो उसको उस लिहाज से जीना है। तो जैसा नजरिया होगा वैसे ही हमारा अमल होगा। अगर नजरिया यह है कि जो कुछ जिंदगी है वो यही दुनिया की जिंदगी है, इसके बाद कुछ नहीं, अच्छा किया तो भी कुछ नहीं मिलेगा इस जिंदगी के बाद, बुरा किया तो भी न जजा है न सजा है ही नहीं, तो जजा और सजा कहां से मिलेगी। पहले वजूद हो तब तो आराम और तकलीफ की बात करेंगे ना, वजूद ही नहीं है, खत्म हो गए, जमीन का हिस्सा बन गए, मिट गए हम, फना हो गए। लेकिन अगर नजरिया यह है कि इसके बाद जिंदा रहना है, इसके बाद हयात है, तो उसी तरह का अमल होगा। मौजू अपने एतबार से बहुत अहम मौजू है, ऐसा मौजू नहीं है कि जो गुजर गया हजार साल, उसके बारे में बात करने से कोई पुरानी बात, पुरानी बात नहीं तो हर रोज की बात है हमारी, हर रोज की बात। आज हमें किस तरह से जीना है, अगर कल कुछ है तो जीने का अंदाज और है, अगर कल कुछ नहीं है, अगर आपको मालूम है कि कल है तो जाहिर से बात है आपके रहन सहन, आपके जॉब पे जाने का अंदाज सब अलग होगा, अभी कल भी है ना। लेकिन अगर हो गया आज, आज ही है इसके बाद कल कुछ नहीं, तो आपके जीने का अंदाज अलग हो जाएगा। तो हकीकत क्या है, वाकई कल है कि कल नहीं है? खूब सवाल का जवाब तो वो है जो हम कुरान और हदीस से लेंगे, और एक जवाब वो है जो कुरान और हदीस से नहीं लेना है, वो जो कुरान और हदीस को नहीं मानते हैं। अपनी फितरत से पूछें, अपनी अकल से पूछें कि कल है या नहीं है, मरने के बाद खात्मा है हमारा या मरने के बाद भी कुछ है, जिंदगी और हयात का सिलसिला बाकी है, फकत शक्ल बदल जाती है, जगह बदल जाती है। पाकिस्तान में रहते थे तब भी जिंदा थे, अमेरिका चले आए तब भी जिंदा है, कहीं और चले जाएंगे तब भी जिंदा है, जगह बदल गई है, जिंदगी में कोई फर्क नहीं आया, तकादे वही तकादे हैं। अगर हम अपनी फितरत से पूछें, अपनी अकल से पूछें, क्या मरने के बाद कुछ है या खात्मा? देखिए हमारे अंदर बहुत सारी ख्वाहिशें पाई जाती हैं, कुछ ख्वाहिशें वो हैं जो फितरी हैं, कुछ ख्वाहिशें वो हैं जो गैर फितरी हैं। फितरी ख्वाहिशें वो जो फितरत का तकाजा है, वो ख्वाहिशें हैं जिनके लिए हम किसी की तालीम और तरबियत के मोहताज नहीं, किसी के बताने के मोहताज नहीं है, कुछ सिखाए हमें तब हमारे अंदर वो ख्वाहिश पैदा होगी, किसी के साथ उठे बैठे किसी के सोहबत में रहें तब हमारे अंदर वो ख्वाहिश पैदा होगी। नहीं, फितरी ख्वाहिशें वो है, अकेले भी अगर हम इस दुनिया में होते तब भी हमारे अंदर वो ख्वाहिश अंगड़ाइयां लेती, बेदार हो जाती वो ख्वाहिश। मिसाल के तौर पर खाने की ख्वाहिश, भूख का एहसास, ये किसी के जो है सिखाने का मोहताज है? कोई आपको सिखाएगा, अरे भाई आप भूखे हैं भूखे हैं, तब आपको अच्छा मैं भूखा हूं, मुझे तो पता ही नहीं था कि मैं भूखा हूं। ये किसी को सिखाने की चीज है कि आप प्यासे हैं, आपको पानी की जरूरत है, पानी की तलब आपको है, कुछ पीना है हमें, पीने की ख्वाहिश, खाने की ख्वाहिश, ये ख्वाहिशें वो हैं जो फितरी हैं। ममता, एक मां के दिल में जो है ममता सिखाने की चीज है, कोई सिखाए उसे तब जाकर के उसके दिल में मोहब्बत बच्चे के तई बेदार होगी। नहीं, ये वो ख्वाहिशें हैं जो फितरी हैं, कोई ना सिखाए कोई ना बताए। खाने की ख्वाहिश फितरी है, पीने की ख्वाहिश फितरी, हां क्या खाएं क्या पिए इसमें तो मुअल्लिम की जरूरत है, कौन सी चीज है जो खाएं जो हमारे लिए फायदेमंद है और कौन सी चीज खाएं जो हमारे लिए नुकसानदेह है, इसमें तो सिखाएं क्या पिए, गंदा पानी पिए कि साफ पानी पिए, ये तो मुअल्लिम की जरूरत है, सिखाने की जरूरत है। लेकिन खुद खाना खुद पीना ये वो ख्वाहिश है जो कि फितरी है। तो कुछ ख्वाहिशें इंसान की फितरी हैं, जितनी भी फितरी ख्वाहिशें हैं सबकी तकमील का इंतजाम है। अब या तो वो इंतजाम अल्लाह ने किया है, या ये कहने कि ये जो है नेचर ने कर दिया, अल्लाह को भी मानते हैं अगर, खुद बहुत हो गई, नेचर ने कर दिया, ठीक है, हमें खाने की ख्वाहिश हुई तो दुनिया में खाना मौजूद है, अगर पीने की ख्वाहिश हुई तो पानी मौजूद है, ममता की ख्वाहिश हुई तो जो है बच्चा मौजूद है। तो जितनी भी फितरी ख्वाहिशें हैं या खुदा ने पूरी कर दी है, खुदा ने इंतजाम किया है, और अगर खुदा को नहीं मानते तो कम से कम इतना तो मान लेंगे कि जो नेचर ने पूरा कर दिया इसको। कोई भी फितरी ख्वाहिश ऐसी नहीं है जिसे पूरा करने का इस कायनात में इंतजाम न हो, खुदा की तरफ से या खुद बखुद। अभी हम खुदा की बात नहीं कर रहे हैं, खुद बखुद, अगर तो खुद बखुद कोई चीज नहीं होती है, ये बहरहाल मान लेते हैं। उन्हीं फितरी ख्वाहिशों में से एक फितरी ख्वाहिश है कि हमेशा हम बाकी रहें, बका दवाम, हर एक की ख्वाहिश यह है कि हम जाए नहीं यहां से, किसी से पूछे चलोगे कोई जाने को, उम्र के किसी हद को पहुंच जाए, 100 साल के हो जाए फिर नहीं, 100 साल वाले से पूछिए, जो 100 साल नहीं पहुंचे उनको बता अच्छी है कि नहीं, 100 साल के हो जाए, लेकिन 100 साल के होने के बाद पूछिए चले नहीं। तबीयत खराब है, बीमार है, तरह तरह के अमराज में है, इस डॉक्टर से उस डॉक्टर, उस तबीब से उस तबीब, हिंदुस्तान में इलाज नहीं, चलो अमेरिका चलते हैं, यूरोप चलते हैं, यहाँ के डॉक्टर नहीं समझे, भागते क्यों फिर रहे हैं? बोलते नहीं बनता, चलते नहीं बनता, हिलते नहीं बनता है, लेकिन फिर भी बाकी रहना चाहते हैं। ये फितरत की आवाज है। कोई इंसान फितरी तौर पर, फितरी तौर पर कोई, यह और बात है कि ये जो है मुसीबतें और मुश्किलें इतना उसका इहाता करने घेर ले कि घबरा के कहेगा कि अब ये मर जाए तो बेहतर है, वो कहता तो है, लेकिन जब मौत आ जाती है फिर भी फिर तैयार नहीं होता है जाने के लिए, घबरा के एक बात कह तो देता है। तो इंसान की फितरत में यह है कि उसे हमेशा बाकी रहना है। अगर मौत का मतलब फना है, मिट जाना है, तो फितरत की यह ख्वाहिश पाए तकमील को नहीं पहुंची। और यह नहीं हो सकता है कि कोई ख्वाहिश फितरी हो और उसकी तकमील का कोई इंतजाम ना हो। लिहाजा फितरत की यह ख्वाहिश को दलील है इस बात की कि मौत खात्मे का नाम नहीं है, मौत फना का नाम नहीं है, मौत के बाद भी एक सिलसिले हयात बाकी है। एक सलवात पढ़ेंगे
मोहम्मद,
इसी फितरी तकादे पर कुरान ने भी मोहर लगा दी, इसी फितरी तकादे पर कुरान ने मोहर, ये तो मान रहा कुरान भी कहता है मरोगे तुम हमेशा, इस घर में नहीं रहोगे हमेशा, या तो तुम्हें जाना पड़ेगा, कुछ भी कर लो यहां से जाना पड़ेगा। कुल्लु नफ्सिन ज़ायकतुल मौत युद्रिकुकुमुल मौत वलौ कुंतुम फी बुरूजिम मुशय्यदा। कितना ही इंतजाम कर लो, हिफ्ज़ सेहत का कितना ही ख्याल रखो, सब कुछ कर डालो, तरह तरह की नई नई दवाई इजाद कर लो, उसके बाद जाना पड़ेगा, जाना पड़ेगा, जाना पड़ेगा। वलौ कुंतुम फी बुरूजिम मुशय्यदा إن الموت الذي تفرون منه فإنه ملاقيكم ثم تردون إلى عالم الغيب والشهادة فينبئكم بما كنتم تعملون। जाना पड़ेगा, कितने ही ताकतवर बन जाओ, इत्तेफाकन जितने ताकतवर बनोगे उतने ही जल्दी तुम्हें ले जाएंगे, उतने ही जल्दी ले जाएंगे। यजीद को बड़ा घमंड था ना, बड़ा ताकतवर समझता था अपने को, जिस वक्त नवैद अनब को सिर करके लाया कितना मगरूर था, सोचा भी था कि 3 साल के बाद चला जाएगा, कुल 33 साल की उम्र पाई यजीद ने। हारून रशीद कितना बड़ा, कितना ताकतवर, इतना मगरूर, सूरज से कहता है सूरज तू जहां चाहे तुलू कर, जहां चाहे डूब, तू जहां डूबेगा वहां हमारी हुकूमत होगी, तू जहां तुलू करेगा वहां हमारी हुकूमत, में सूरज डूबता ही नहीं है। इतनी बड़ी हुकूमत थी हारून रशीद की, बड़ा मगरूर, कितनी उम्र पाई, 47 साल, कुल 47 साल उम्र पाई। और इत्तेफाकन दोनों को पानी ने मारा, फिरौन को भी पानी ने मारा, हारून को भी पानी ने मारा। तो कितनी ही लागत में बन गया, जाना सबको है, और जाने के बाद खत्म हो गया किस्सा, ऐसा बिल्कुल नहीं। कुरान कहता है जाना तो है मगर जाने के बाद खातिमा नहीं है। वमिन वराइहिम बरज़खुन इला यौमे युबअसून, मरने के बाद अभी 2 जिंदगी बाकी है। अल्लाह अजली भी है और अबदी भी है, यानी हमेशा से था और हमेशा। हम इंसान अजली तो नहीं है मगर अबदी है, हमेशा से थे नहीं, हो गए, और जब हो गए तो रहेंगे, अब मिटना नहीं है। मौलाए कायनात हजरत अली इब्ने अबी तालिब मौलाए फरमाते हैं कि अय्युहन नास इन्ना खुलिकना व इय्याकुम लिल बका ला लिल फना। ऐ लोगो, अल्लाह ने हमें भी और तुम्हें भी दोनों को, सिर्फ नहीं कह अहले बैत की बात नहीं हो रही है, इन्ना खलकना हमें व इयाकुम और तुम्हें, للبقاء لا للفنا، اللہ نے ہمیں اور تمہیں دونوں کو باقی رہنے کے لیے پیدا کیا ہے، مٹ جانے کے لیے نہیں. تو موت خاتمہ نہیں ہے، فائل بند نہیں ہو گئی ہے ہماری. اتنا جو کچھ کیا تھا اچھا برا بات ختم ہو گئی. ولکنکم من دار الى دار تنقلون. ہاں ایک بات ہے، ایک جگہ سے دوسری جگہ تم لے جائے جاؤ گے. زندگی ختم نہیں ہے، گھر بدل گیا، جگہ بدل گئی. پہلے یہاں تھے، اب چلے گئے برزخ میں، برزخ کے بعد چلے گئے آخرت کی منزل میں، جہاں ہمیشہ رہنا خالدون. تو اسلامی نقطہ نظر سے اگر دیکھیں گے، اسلامی نقطہ نظر سے موت فنا نہیں ہے. فطرت بھی یہی کہتی ہے کہ موت فنا نہیں ہے. امام محمد تقی علیہ الصلوۃ والسلام سے ایک شخص نے آ کر کے پوچھا، مولا مل موت، یہ موت ہے کیا چیز، کیا چیز ہے یہ موت؟ وہ بات کا کام موت یعنی معاملہ ختم، مٹ گئے، ختم ہو گئے، کچھ نہیں بچا. امام نے فرمایا تم موت نہیں جانتے. ارے موت تو تمہیں ہر رات آتی ہے، یہ کوئی ناشنا چیز تھوڑی ہے، یہ ناشناختہ چیز نہیں. تمہیں ہر کا مولا ہو کیا کہا؟ وہی نیند، جو نیند ہی کا نام موت ہے، موت ہی کا نام نیند ہے. البتہ نیند سب کی ایک طرح کی نہیں ہوتی ہے. نیند ایک طرح کوئی سوتا ہے چار گھنٹہ، کوئی چھ گھنٹہ، کوئی آٹھ گھنٹہ، کوئی دس گھنٹہ، کوئی بارہ گھنٹہ، ویک ڈیز اور یہ جو ہے ویکینڈ کے لحاظ سے الگ الگ نیند ہوتی ہے نا. تو یہ بھی نیند ہے، مگر اس کی قسم الگ ہے. ہر رات جو سوتے ہو چھ آٹھ گھنٹہ دس گھنٹے کے بعد اٹھ جاتے ہو، اٹھو گے اس نیند کے بعد بھی. الا انہ طویل مدتو، یہ وہ نیند ہے جس کا پیریڈ، جس کا زمانہ ذرا لمبا ہے. یہ آٹھ گھنٹے، دس گھنٹے، پندرہ گھنٹے، دو دن، ایک ہفتے کے بعد آنکھ نہیں کھلے گی. لا ينتبه منه الا يوم القيامه، اس نیند کے بعد جاگو گے تو مگر قیامت کے دن جاگو گے. تو جاگ موت کیا ہے؟ نیند ہے، بس تھوڑا لمبی نیند ہے. تو نیند کے بعد جاگتا ہے نا انسان. موت فنا نہیں ہے. آپ ائمہ علیہ السلام کے اقوال میں دیکھیں یا پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے اقوال میں دیکھیں گے، عاشور کے دن جب سرکار سید الشہداء اپنے اصحاب سے خطاب کر کے کیا کہتے، یا بنی الکرام مل موت الا قنطرا. موت ایک پل ہے. موت کیا ہے؟ کوئی ڈرنے کی چیز نہیں ہے، موت ایک پل ہے. پیغمبر بھی فرماتے ہیں موت کیا ہے؟ جسر ہے، پل ہے. پل کہاں بنتا ہے؟ جہاں آبادی ختم ہو جاتی ہے وہاں پل بنایا جاتا ہے، یا دو آبادیوں کو جوڑنے کے لیے پل بنایا جاتا ہے. آپ جاتے 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 یہ جو ہے ندی آ گئی، ندی اس پار کچھ نہیں ہے، کچھ نہیں ہے اس پار، تو آیا وہاں پل بنتا ہے؟ پل ہمیشہ وہاں بنایا جاتا ہے جہاں ندی کے اس پار بھی آبادی ہے، حیات ہے، اور ندی کے اس پار بھی حیات ہے. دو زندگیوں کو جوڑنے کے لیے پل بنایا جاتا ہے. امام فرماتے مل موت الا القنطرا، موت ایک پل ہے، یعنی اس طرف بھی آبادی ہے، اس طرف بھی آبادی ہے. موت سے پہلے بھی زندگی ہے، موت کے بعد بھی زندگی ہے. موت کا کام ہے اس کو جوڑ دینا، موت کا کام اسے جوڑ دینا ہے. یہی بات ہے امام فرماتے، یہی بات پیغمبر نے فرمایا ہوں، ان الدنیا سجن للمؤمن والجنۃ للکافر والموت جسر. والموت جسر، بتایا ایک پل نہیں ہے، دو پل ہے. والموت جسر لہؤلاء الی جحیمہم ولہؤلاء الی نعیمہم. موت پل ہے، کچھ کے لیے پل ہے، جہنم کا پل ہے، کچھ کے لیے جنت کا پل ہے. کچھ کو یہ موت جنت کی طرف لے جائے گی، کچھ کو یہ موت جو ہے جہنم کی طرف لے جائے گی.
جہنم میں بھی ہم فیہا خالدون ہمیشہ زندہ رہیں گے, جنت میں بھی ہم فیہا خالدون ہمیشہ زندگی رہے گی, ابدی زندگی دونوں جگہ پر ہے. البتہ یہ انسان کو اپنا اختیار ہے, جس جگہ پہ جانا چاہتا ہے چلا جائے, کوئی جبر نہیں. آزادی, بالکل آزادی, آزادی کے ہم لوگ خواہش مند ہیں نا, متوالے ہیں, آزادی ہے. آپ آزادی سے چاہے جنت میں جائیے, چاہے آپ آزادی سے جہنم میں چاہیے. البتہ ہر جگہ جانے کا کچھ لازمات ہوتا ہے نا, ایسا تو نہیں ہے. ہر جگہ پہنچنے کے لیے آپ ظاہر سے بات, جس راستے پہ جائیں گے منزل تو وہیں لے جائے گی نا آپ کو. یہ تو ممکن نہیں ہے کہ آپ جہنم والے پل پہ چلے جائیں اور پہنچ جائے جنت میں, یہ نہیں ہو سکتا ہے. یہ بھی ممکن نہیں ہے کہ آپ کہ جنت والے پل پہ چلے جائے اور پہنچ گئے جہنم میں, نہیں, جس پل پہ جائیں گے وہی پہنچیں گے. البتہ یہاں کے زبان میں اگر عرض کروں, ہر پل کا ایک ٹول ہوتا ہے, ہر پھول کا اپنا ٹول ہوتا ہے نا, یہ تو نہیں ہو سکتا ہے. جنت والے پھول کا ٹول الگ ہے, اگر آپ کو جنت والے پھول پہ جانا ہے تو وہاں کا ٹول لگ جیب میں رکھیے, مطلب واپس کر دیے جائیں گے, پہنچ بھی گئے واپس کر دیے جائیں گے. اگر جنت والے پھول پہ جانا ہے تو جنت والا ٹول, جہنم والے پھول پہ جانا ہے تو جہنم والا ٹول ہے. اب جنت والا ٹول پھر کیا ہے معلوم کرنا پڑے گا, کیونکہ خواہش تو کسی کی جہنم میں جانے کی نہیں ہے. فطرتاً انسان آرام چاہتا ہے نا, تکلیف تو کسی کو پسند نہیں ہے, سب آرام چاہتے ہیں. تو فطرت تو ہماری آرام چاہتی ہے, فطرت ہماری جنت والے پل پہ جانا چاہتی ہے, جہنم والے پل پہ کوئی جانے کو تیار نہیں ہے. جنت والا ٹول کیا ہے؟ مولا کائنات حضرت علی ابن ابی طالب علیہ السلام نے فرمایا, یا ایھا الناس انا خلقنا ویاکم للبقاء لا للفناء, اللہ نے ہمیں اور تمہیں پیدا کیا ہے ہمیشہ باقی رہنے کے لیے, مٹ جانے کے لیے پیدا نہیں کیا ہے. ولکن من دار الی دار تنقلون, ایک جگہ سے دوسری جگہ لے جائے جاؤ گے. تو جب ایک جگہ سے دوسری جگہ جایا جاتا ہے تو وہاں کی تیاری کی جاتی ہے. بولا تم بھی تیاری کرو, تزودوا لما انتم سائرون الیہ, اس دوسری زندگی کی تیاری جہاں تمہیں جانا ہے. آپ کہیں بھی سفر پہ جاتے ہیں تیاری تو کرتے ہیں, اور جیسا سفر ہوتا ہے تیاری بھی ویسے ہی ہوتی ہے. اگر جو ہے مختصر سفر ہے ایک دو دن کا تو اس طرح کی تیاری ہوتی ہے, اور اگر ایک آدھ مہینے کا سفر ہے, ایک آدھ سال کا سفر ہے تو تیاری بھی اس طرح کی جاتی ہے. مولا فرماتے فَتَوَوَّدُوا لِمَا أَنْتُمْ صَائِرُونَ إِلَيْهِ, جہاں جانا ہے وہاں مولا کہہ دیں رہنا ہے, خالدون فی ہمیشہ رہنا ہے. تو تیاری بھی تمہیں ویسی ہی کرنی ہے. مختصر دن کی تیاری الگ ہوتی ہے اور ہمیشہ کی تیاری الگ ہوتی ہے. ہم سفر پہ جاتے ہیں, ایک آدھ دو دن کے لیے کہیں گئے, ہوٹل میں کمرہ لیتے, کتنے کمرے بک کراتے ہیں, ایک کمرہ لے لے, کیوں بھائی ایک کیوں؟ اچھا جہاں رہتے ہیں وہاں کے اوپر حسب حیثیت دو تین چار پانچ ایسی حیثیت ہے, زیادہ زیادہ لینے کی کوشش کرتے ہیں نا. دو کمرے سے کام نہیں چل رہا ہے, چار چاہیے, پانچ چاہیے, چھ کمرہ چاہیے. پہلے تو ایک کمرے میں سب بال بچے کمرے میں آ کے سو گئے, پھر نہیں میز نہیں بنتا, بچوں کو کمرہ الگ کر دیا, بچوں میں بھی ہر بچے کا کمرہ, اس کے بعد اچھا وہ ڈائننگ ہال الگ ہے اور پتا نہیں کون سا ہال الگ ہے اور لیونگ ہال الگ ہے, نام بھی نہیں معلوم ہے, سارے پہ الگ الگ حال ہونے لگتے ہیں نا. تو جہاں آپ کو زیادہ دن رہنا ہوتا ہے, یہ سارے نخرے ہوٹل میں نہیں کرتے آپ, کیوں نہیں کرتے بھائی؟ دو دن کی تو بات ہے, دو دن تو رہنا ہے. تو جہاں کم رہنا ہوتا ہے وہاں کے اوپر کم تیاری, جہاں زیادہ رہنا ہے تو ہمیں یہاں جب دو دن رہنا ہے تو ایک کمرے پہ اکتفا کر لیا, اور جہاں پچاس سال رہنا ہے وہاں کی تیاری زیادہ کرتے ہیں, اور جہاں پچاس ہزار سال رہنا ہے, جہاں پچاس لاکھ سال رہنا ہے, پچاس کروڑ سال, پچاس ارب سال, پچاس خرب سال, گنتی ختم ہو جائے گی, زندگی ختم نہ ہوگی. وہاں کی تیاری کتنی کرنی ہے تو یہاں کے گھر کے لیے, یہ پچاس سال کی زندگی کے لیے روزانہ کم سے کم آٹھ گھنٹہ تو تیاری کرتے ہیں نا, آٹھ گھنٹہ روزانہ کاہے کے لیے؟ پچاس سال کی زندگی کے لیے, اور ہمیشہ کی زندگی کے لیے کئی گھنٹہ تیاری کرتے ہیں. ملاحظ فرماتے ہیں فتزودوا لما انتم صائرون الیہ وخالدون فی، تیاری وہاں کی کرو جہاں تمہیں ہمیشہ رہنا ہے. ایک دو دن کی بات نہیں ہے کہ کار دو دن کی تیاری کر لیں گے. مولا کیا تیاری کریں؟ کیا لے کے جائیں وہاں پر؟ کیا لے کے جائیں وہاں پر؟ سب کچھ لے کے جانا ہے. وہاں کچھ نہیں ملے گا، وہاں کچھ نہیں ملے گا. پاکستان سے امریکہ آئے، انڈیا سے امریکہ آئے، تو کچھ نہ کچھ لے کے آیا جاتا. کچھ نہیں بھی تھا تو بھی کچھ مانگ کے مل ہی جاتا. اگر جیب میں پیسے نہ بھی ہوتے، ایئرپورٹ پہ کھڑے ہو جاتے، وہیں پہ اترتے ہی ہاتھ پھیلاتے، کچھ نہ کچھ تو مل ہی جاتا. زیادہ زیادہ عزت ہماری چلی جاتی نا. مگر وہاں بھیک بھی نہیں ملے گی، وہاں کوئی کسی کے کام نہیں، ایک قطرہ پانی کوئی نہیں دے گا. بیٹا ماں سے مانگے گا، ماں نہیں دے گی. ماں جنت میں بیٹھی ہے، بیٹا جہنم میں بیٹھا ہے. جنت جہنم والے جنت والوں کو آواز دیں گے، نادا اصحاب النار اصحاب الجنہ نافذون. اتنے سارے چشمے تمہارے پاس ہیں، کوثر ہے، سلسبیل ہے، تسنیم ہے، جانے کیا کیا ہے. عینن یشربو بہا عباد اللہ یفجرونہا تفجیرا. جنت میں ان کے اتنے چشمے، اسپیشل خصوصی اپنے اپنے چشمے، جہاں چاہیں گے چشمے نکال دیں گے. اتنا سب ہونے کے باوجود جہنم میں رہنے والا بیٹا اپنے جنت میں رہنے والی ماں کو آواز دے گا، انافیضونا، تھوڑا سا پانی میں کاٹے پڑ گئے ہیں. ممتا یہاں تک کے لیے ہے، وہاں ممتا نہیں ہے. خیال رکھیے گا، یہاں ماں جب دیکھ لیتی ہے اپنے بچے کو تو بے چین ہو جاتی ہے، رونے لگتی ہے، پیٹنے لگتی ہے. ماں اگر رونا پیٹنا وہاں بھی ہوتا رہا، پھر جنت کا ہے کہ جنت میں رونا پیٹنا وہاں دل نہیں پسیجے گا. یہ ممتا یہاں اللہ نے دی ہے نا، یہ ممتا وہاں پہ چھین لے گا، ختم. دنیا کے نظام کو چلانے کے لیے ممتا دیا تھا. اگر ممتا نہ ہوتی تو کون سا بچہ جو ہے پل پاتا؟ یہ ممتا ہے جو رات میں ماں کو بے چین کر کے اٹھا دیتا ہے، بچہ ذرا سا رویا ماں اٹھ جاتی ہے. ایک نظام کے لیے تاکہ بچے جو ہیں پرورش پا سکے. وہاں یہ ختم سسٹم کچھ نہیں ہے. تو وہاں جانا ہے جہاں کوئی ہمیں دے گا نہیں، جو خود لے کے جائیں گے. کل نفس بما کسبت رہینا، جو تم نے دنیا میں حاصل کیا ہے وہی تمہیں وہاں کام. قرآن نے صاف صاف اعلان کر دیا، خام کا کسی خواب و خیال میں مت رہنا. یہ دنیا ہے جہاں پر ماں پکاتی تھی بیٹا کھاتا تھا، لاکھ ماں سمجھاتی تھی بیٹا نماز پڑھ لو، بیٹا برے کاموں میں نہ رہو. ماں کو خفا بھی ہوتی تھی، غصہ بھی ہوتی تھی، پھر بھی کیا کرے، ماں ہے نا. بیٹے کے آگے لا کے کھانا رکھ دیتی تھی، بیٹا کھا لو. وہاں نہیں یہ چلے گا، گیا وہ زمانہ کہ ماں پکائے گی ہم کھائیں گے. چلو ماں نے عبادتیں کر لی تھی، وہ جنت میں چلی جائے گی، وہاں سے دیکھتی رہے گی، پارسل آتا رہے گا. کوئی پارسل وارسل نہیں رہنے والا ہے. جو کچھ لے جانا ہے سب یہی سے لے جانا ہے، حتی انسانی شکل اگر چاہیے وہ بھی ہمیں خود بنانا، وہاں نہیں ملے گی. یعنی آج اگر ہم یہاں پر انسانی شکل کے مالک ہیں تو ضروری نہیں ہے کہ یہ انسانی شکل وہاں باقی رہے گی. یہ انسانی شکل وہ تھی جو اللہ نے ہمیں اس دنیا کے لیے دی تھی، وہاں کے لیے سب کچھ ہمیں خود سے بنانا ہے. آج اگر دنیا میں ہم انسانی شکل لے کر کے آئے ہیں، ضروری نہیں کل جب قیامت میں اٹھائے جائیں گے تو انسانی شکل میں اٹھائے جائیں گے. انسانی شکل یا حیوانی شکل ہمیں خود بنانا ہے، اپنے اعمال سے بنانا ہے. ہم اپنے عمل سے چاہیں تو اپنے کو انسان بنا لیں، اپنے عمل سے چاہیں تو اپنے کو جو ہے بھیڑیا بنا لیں، لومڑی بنا لیں، چوہا بنا لیں، سور بنا لیں، جو بننا ہے، جو جانور پسند ہے آپ. بالکل آزادی ہے وہاں پر، فریڈم ہے، بالکل آزادی کے بہت خواہش مند ہم نا متوالے ہیں، ہم کو تو زندگی میں آزادی چاہیے. ٹھیک ہے، تو آزادی کا نتیجہ بھی ہے بہرحال. بھئی ایک جگہ پہ پانی رکھا ہے، ایک جگہ پہ یہ جو ہے زہر رکھا ہے. آپ کو آزادی ہے چاہے پانی پیے چاہے زہر پیے، لیکن زہر کا نتیجہ بھگتنا پڑے گا نا زہر پینے کے بعد. یہ تو نہیں ہو سکتا ہے کہ پیئے زہر اور نتیجہ نکلے جو ہے وہ آب حیات والا، یہ تو نہیں ہو سکتا ہے. जहर का नतीजा जहर, पानी का नतीजा पानी। अब ये ना कहा जी ये क्या बात है, मैंने तो जहर पिया तो मैं मर गया। तो पहले तो आपको जब बता दिया गया था, आपने अपनी आजादी से उसे पिया है। बात गुनाह वो है अगर इंसान दरिंदगी में अपनी जिंदगी जो है बसर करता है। हदीसों में है कि कयामत के दिन भेड़िए की शक्ल लेकर के उठेगा। अगर उसकी जिंदगी में छल फरेब धोखा ये सब शामिल है। बाद लोग अपने को बड़ा अकलमंद समझते हैं ना, बहुत होशियार हमें, सबको टोपी पहनाते रहते हैं, हमसे बड़ा अकलमंद कौन है साहब। और बाद लोग उनकी अकल पर गिरफ्तार करते हैं, अरे भाई क्या कहना है उनका, बड़े होशियार आदमी है। ये होशियार है, ये बेवकूफ है, इनसे बड़ा बेवकूफ कौन है। चंद सिक्कों के एवज अपनी इंसानी शक्ल को हैवानी शक्ल बना दिया, लोमड़ी की शक्ल अख्तियार कर दिया। जो लोग अपनी जिंदगी बेहयाई में सर्फ कर देते हैं उनकी शक्ल कयामत के अंदर सुअर की शक्ल बनेगी। तो ये ना कहें ये भरोसा ना लेगा आज हम अगर इंसान यहां, यहां तो अल्लाह ने हमें इंसान बना दिया, उसे सुअर बना दिया, ना बेचारे सुअर का कोई कसूर है ना हमारा कोई इसमें कारनामा है। हाँ अब कारनामा है वहां के लिए, अब जो भी मिलेगा वो हमारे अपनी कमाई है, जैसा भी हम कमा जो कमाएंगे वही वहां पर काटेंगे। इमाम मूसा कादिम अलैहिस्सलाम अपने सहाबी अबू बसीर के साथ हज करने के लिए गए। और हमेशा ये जो है मुकद्दस मकामात का हमेशा से करिश्मा यही रहा है, यहां हमेशा हुजूम रहता है, आबादी बढ़ती रहती है। हज में कभी नहीं हुआ कोई जाए और ये कहे कि सर हाजी कम थे, हमेशा हाजी यही कहते हैं कि सर माशाल्लाह भूड बहुत थी, मजमा बहुत था। और भीड़ से ये भीड़ अच्छी भी लगती है हाजियों को, अगर ये भीड़ से तकलीफ तो होती। अभी जायरीन गए हैं करबला पलट के आएंगे, आप पूछेंगे फिर कितने बहुत खुश होके बताएंगे ना, खुश होके बताएंगे। जबकि भीड़ जब बढ़ जाती है परेशानी भी यकीनन बढ़ जाती है, लेकिन उस परेशानी उन्हें अच्छी लगती है। जितने भी जायरीन है कोई नहीं कहेगा पता नहीं कम वक्त कहां से आ जाते हैं, कोई ये नहीं कहेगा, सब खुश होकर के बजाएंगे माशाल्लाह। कोई कहेगा 10 मिलियन, कोई कहेगा 15 मिलियन, कोई कहेगा 20 मिलियन, 18, जिसको पहला जितना अंदाजा हुआ आकर के खुश खुश बयान करेंगे। इमाम हज के लिए गए हुए हैं, हाजियों का हुजूम है, अबू बसीर खुश होके कहते हैं मौला मा अक्सर अल हजीज, माशाल्लाह कितने हाजी आए हुए हैं। इमाम जवाब में कहते हैं मा अक्सर अल हजीज व अकल अल हजीज, हाजी तो थोड़े से नए शोर मचाने वाले ज्यादा है। काहे का शोर वहां होता है, खाने काबा के इर्द गिर्द शोर किस चीज का होता है, कोई गाली किसी को देता है, गाने बजाने का शोर होता है भाई, शोर कोई कह रहा है अल्लाहुम्मा लब्बैक अल्लाहुम्मा लब्बैक, कोई दुआ पढ़ रहा है, कोई अल्लाह अकबर की आवाजें बना कर रहा है, कोई कोई कह रही है दुआएं पढ़ रहा है रब्बना आतना फिर दुनिया हसना और फिर आखिरत हसना व क़िना अज़ाबन नार, कहीं कुरान की आवाज, मुराजात की आवाज, दुआ की आवाज, तकबीर, यही तो होती है ना आवाजें, ये तो अच्छी आवाजें हैं, ये आवाजें जो है नापसंदीदा तो नहीं है। मौला क्या कह रहे हैं, खैर मौला ने कह दिया है लेकिन मान तो लेंगे, मौला की बात के ऊपर इतराज़ करेंगे नहीं, मौला ने कहा ठीक ही कहा है, लेकिन दिल मुतमईन नहीं है वैसे ही जैसे इब्राहिम का दिल मुतमईन नहीं था। ईमान तो था कि कयामत में मुर्दे फिर से जिंदा किए जाएंगे, लेकिन खुदा से दरख्वास्त कर लिए रब्बे अरे नी कई फतुहिल मौता, पालने वाले दिखा दे तो किस तरह से मुर्दों को जिंदा करेगा। परवरदिगार ने जवाब दिया अवलम तुमें इब्राहिम, क्या तुम्हें ईमान नहीं है कयामत के ऊपर, मौत के बाद दोबारा जिंदगी पर। कहा बला नहीं है, क्यों ईमान तो है, वलाकिन लियतमइन्ना कल्बी, मैं चाहता हूं दिल को इत्मीनान, मान लेना और होता है, इत्मीनान कल्ब और होता है, ईमान तो है इतना ना कल भी कमी है। अबू बसीर ने इजहार तो नहीं किया, इब्राहिम ने इजहार कर दिया था, अबू बसीर ने इजहार नहीं किया, मगर इमाम भांप गए।
پہچان گئے امام کہ ابو بصیر کا دل مطمئن نہیں ہے. ایک دفعہ امام نے چاہا کہ ابو بصیر کو جو ہے مطمئن بھی کرنے کے امام کہہ کے آ رہے ہیں, کہہ کے آ رہے ہیں. ہر سے کیا کی اس زندگی میں جیسا عمل کریں گے قیامت میں ہماری شکل ویسے ہی بنے گی. امام نے جب دیکھا ابو بصیر کو اطمینان نہیں ہو رہا ہے, ایک دفعہ امام نے ابو بصیر کی دنیاوی آنکھوں کو برزخی آنکھوں میں تبدیل کر دیا, کیونکہ ہر چیز کو دیکھنے کے لیے ویسے ہی آنکھ چاہیے. امام تو کہہ رہے ہیں کہ شور کرنے والے زیادہ ہیں, حاجی تھوڑے سے ہیں, حاجیوں کی حقیقت دکھانا چاہ رہے ہیں. ان آنکھوں سے حاجیوں کی حقیقت نظر نہیں آ سکتی ہے, کیونکہ جیسی چیز ہوتی ہے اس کو دیکھنے کے لیے ویسی ہی آنکھ چاہیے. آج ابھی ہم آپ سے پوچھیں کہ میرے ہاتھ میں کیا ہے, آپ کہیں کچھ نہیں, کچھ نہیں آپ کے ہاتھ میں, کچھ نہیں ہے. کہاں کچھ نہیں ہے, صاف بالکل. اگر جو ہے مائکروسکوپ سے اسی ہاتھ کو دیکھیں گے, اسی ہاتھ کو اگر آپ جو ہے مائکروسکوپ سے دیکھیں, اب کیا کرے, اس میں تو ڈھیر سارے جراثیم پائے جا رہے ہیں آپ کے ہاتھ میں, ابھی تو آپ کہہ رہے تھے کچھ نہیں ہے. کہاں وہ ان آنکھوں سے نظر نہیں آ رہے تھے, مائکروسکوپ کی آنکھ سے جب دیکھا تو نظر آ گئے. تو ہر چیز ان آنکھوں سے نظر نہیں, اگر کوئی چیز ان آنکھوں سے نظر نہیں آئے تو اس کا انکار تو نہیں کرنا چاہیے. اگر چیز جراثیم جو ہے اسی دنیا کی چیز ہے, مادی ہیں, مادی وجود ہونے کے باوجود ان آنکھوں سے نظر نہیں آتے, تو پھر وہ وجود جو دنیا کا وجود نہیں ہے, برزخی اور آخرت کا وجود ہے, وہ اس مادی آنکھوں سے کہاں نظر آئے گا. جب تک برزخی چیزوں کو دیکھنے کے لیے برزخی آنکھیں نہ مل جائیں, جب تک برزخی آنکھیں نہ مل جائیں. آج اس وقت ہم جو گناہ کر رہے ہیں, ہماری شکل تبدیل ہو چکی ہے, ابھی ہم ایک دوسرے کو انسان دیکھ رہے ہیں. جو بے حیائی میں غرق ہیں ان کو وہ سور بن چکے ہیں, اسی دنیا بن چکے ہیں. جو اپنی زندگی درندگی خونریزی یہ جو بربریت میں صرف کر رہے ہیں, انہوں نے بھیڑیے کی شکل اختیار کر لی ہے. جو زندگی مکر و فریب میں بسر کر رہے ہیں, انہوں نے لومڑی کی شکل اختیار کر لی ہے. دکھتے کیوں نہیں, یہاں تو کوئی نہیں. الحمد للہ ہم سب مومنین بیٹھے, گنہگار نہیں بیٹھے ہوئے ہیں. چلتے ہیں کلب میں جا کے, وہاں دیکھتے ہیں وہاں بھی سب ہماری شکل والے ہیں, وہاں بھی کوئی سور یا لومڑی یا بھیڑیا تو وہاں بھی نظر نہیں آتا. کہاں ہے پھر, ہوتے تو دکھتے کیوں نہیں. مسئلہ وہی ہے, اگر ان آنکھوں سے ہر چیز دکھ جاتی تو ہاتھ کا جراثیم بھی دکھ جاتا. امام نے ابو بصیر کی آنکھوں پہ ہاتھ پھیرا, مادی آنکھیں برزخی آنکھوں میں تبدیل ہو گئی. اب جو ابو بصیر دیکھے پریشان ہو گئے, مولا یہ جنگل میں کہاں سے آ گئے, ابھی تو ہم خانے کعبہ کے باہر کھڑے ہوئے تھے, یہاں تو چند انسانوں کے سوا کوئی انسان دکھ ہی نہیں رہا ہے, کوئی لومڑی ہے, کوئی بھیڑیا ہے, کوئی کچھ ہے, مولا جنگل میں کہاں سے آ گئے. برزخی آنکھیں جب آ گئی تو ہم برزخ کے لیے اور قیامت کے لیے شکل ہم خود بنا رہے ہیں. ایک شخص امام جعفر صادق علیہ السلام مولا مجھ سے ایک وعدہ کر لیجئے, وہی وعدہ جو ہم لوگ امام سے وعدہ لیے بغیر پکا سمجھے ہیں کہ امام نے ہم سے وعدہ کر لیا ہے. وہ تو گیا تھا وعدہ لینے کے لیے, ہم تو وعدہ لینے کی بھی ضرورت محسوس نہیں کرتے ہیں. کیا وعدہ لینے گیا؟ مولا وعدہ کیجئے کہ آپ قیامت میں ہماری شفاعت کریں گے. وہ تو گیا تھا وعدہ لینے کے لیے نا, ہم کہتے ہیں ہمیں ضرورت کیا وعدہ لینے کی, ہماری شفاعت نہ کریں گے پھر کس کی کریں گے, ہماری شفاعت تو کرے گی ہی. امام سے کہتا مولا ایک وعدہ کیجئے ہم سے. کیا وعدہ؟ وعدہ کیجئے کہ آپ قیامت میں ہماری شفاعت کریں گے. مولا نے فرمایا تم پہلے ایک وعدہ تم مجھ سے کرو, اس کے بعد میں وعدہ کروں گا. میں کیا وعدہ کروں؟ وعدہ کرو کہ قیامت میں جب آؤ گے تو انسانی شکل لے کر کیا ہوگے. انسان بن کے آنا تمہاری ذمہ داری ہے, جنت میں لے جانا ہمارا وعدہ. کیونکہ اگر تم حیوانی شکل میں آئے تو جنت تو انسانوں کی جگہ ہے, وہاں حیوان جا کر کے کیا کریں گے؟ وہاں میں حیوانوں کو تو نہیں لے جا سکتا, انسانوں کو لے جا سکتا ہوں. ایک وعدہ تم کرو, ایک وعدہ ہم کرتے, تو وہاں کی شکل بھی ہمیں خود بنانا ہے. حتیٰ वहां के लिए कपड़ा भी यहीं से लेके जाना है, खाना पानी यहीं से लेके जाना है, कपड़ा यहीं से लेके जाना है। शरीफ आदमी को एक वक्त की रोटी ने में बर्दाश्त कर लेगा, मगर नंगा तो नहीं रह सकता ना। शरीफ आदमी के लिए बरहंदगी तो सबसे बड़ी मुसीबत है। कहा दो दिन खाना ना मिले, चलो भूखा रह जाएगा। एक कपड़ा यहां से लेके जाना है। ये लफ्ज़ अपनी तरह से कुछ नहीं कह रहा, सब हदीसें हैं। इमाम ज़रनुद्दीन अलैहि सलातो व
सलाम
दुआए अबू हमज़ा शमाली, दुआए अबू हमज़ा शमाली बहुत ताकीद है माह रमज़ान में, सहर है माह रमज़ान। अब तक जरूरी नहीं वही पढ़े, कहीं किसी वक्त भी पढ़ सकते हैं, उस वक्त अलग ताकीद है। तो हम लोगों को खाने पीने से फुर्सत नहीं होती है तो पढ़ेंगे क्या, घड़ी पे निगाह रहती है। रमजान का महीना कौन सा है, क्या वो महीना है जिसमें मुसलमान खाना नहीं खाता, भूखा रहता है, जबकि अल्हम्दुलिल्लाह सबसे ज्यादा मुसलमान रमजान ही में खाता है, रमजान ही में खाता है। महीना है भूखा, महीना है भूख का महीना। आप देखें कि इन मुल्कों में इतना एहसास नहीं हो पाता, इस्लामी मुल्कों में मालूम हो जाता है ना, इतना टन गोश्त इजाफा मंगाया गया, इतना टन चावल इजाफा एक्स्ट्रा मंगाया गया, बाहर से इंपोर्ट होकर यहां आता है ना, तो आप मालूम हो जाता है। जाइए कुवैत में पूछिए, सऊदी अरब में पूछिए, जहां बाहर से माल आता है स्पेशल कोटा रम, क्या हो गया भाई रमजान में, क्या ये जो है फरिश्ते खाने आते हैं, आप तो भूखे रहते हैं। खुदा ने रमजान का महीना करार दिया था इबादत के लिए, शैतान ने अच्छा गेम खेला, औरतों का दबका और मर्दों का दबका, औरतों को लगा दिया पकाने में, मर्दों को लगा दिया खिलाने में। वो पका पका के थक गई, ये खा खा के थक गए। अब ना इन्हें इबादत का हौसला है ना उन्हें इबादत का हौसला है, कुछ खा करके थक गए, कुछ पका पका के थक गए। अब वो हमजे से हमारी दुआ है, इसको अगर तर्जुमे के साथ पढ़ डालिए, जिंदगी में इनकलाब आ जाएगा। अजीम दुआ है दुआ अबू हमज़ा शमाली, एक टुकड़ा सिर्फ उसका, इसी से जो इसका ताल्लुक है। इमाम दुआ पढ़ते जाए, रोते जा रहे हैं, रोते जा रहे हैं, याद रहे कि इमाम मासूम है, मासूम का ये आलम है, तो हम लोगों का क्या हश्र होगा। बस फर्क यह है ना कि मासूम को पता है, हमें पता नहीं है। हमारे हिंदुस्तान पाकिस्तान में फल वाले आमतौर से ठेला लगाए हुए, रढ़ी लगाए हुए फल को काट काट के बेचते हैं। तरबूज को काटा, क्या काश बिक रही है, पर बैठी हुई है, जो चाकू उसके हाथ में है, जनजदा चाकू, आराम से लोग खा रहे हैं, किसी को खौफ होता है। वहीं से कोई डॉक्टर गुजर जाए, डॉक्टर गुजर जाए, वो देख करके खौफ ज्यादा हो गया, ये क्या हो रहा है, खा नहीं रहा, खा तो वो रहे हैं, डर इसको लग रहा है, खा वो रहे हैं, क्योंकि डॉक्टर को पता है कि ये क्या हो रहा है। इन जाहिलों को पता नहीं है, सबर नहीं है, ये क्या खा रहे हैं। गुनाह हम करते हैं, नरसते हैं इमाम, मासीयत हम करते हैं, आंसू इमाम की आंखों से जारी रहते हैं, इमाम रो रहे हैं, आंखों से आंसू जारी है, आंसू बह रहे हैं। अब की क्यों रो रहे हैं मौला, रोने की वजह क्या है, फरमाते अब की लज़ीक़े लहदी। हमारा तो 500 गज के घर में भी दर घुटने लगता है, और बड़ा घर चाहिए, और बड़ा घर चाहिए। पहले एक कमरे में रहते थे, घुटने लगा दम, दो कमरे का घर, तीन कमरे का घर, चार कमरे का घर, छोटे घर में तो हमारा दम घुटता है। मैं ये सोच के रो रहा हूं कि दो गज की कब्र में कैसे सोएंगे, जिसका 2000 गज के घर में दम घुट रहा था, वो 2 गज की कब्र में कैसे रहेगा। कि सोच के मैं रो रो रहा हूं, हम तो अपने घर में खूब लाइटें जलाते हैं, जरा सा अंधेरा, अगर किसी अंधेरी कोठरी में किसी ने कहा जाए चले जाओ तो जाते हो, डरता है, खौफ लगता है ना हमें अंधेरे से। अब की जुल्मत कब्री, मैं रो रहा हूं ये सोच करके कि अंधेरी कब्र में कैसे रहूंगा। अब की खुरूजी मिनल कब्र उरियाना, मैं ये सोच के रो रहा हूं कि मुझे कब्र से बरहना उठाया जाएगा, ये कफन तो सड़ गल चुका है। तो अगर कब्र में रोशनी चाहिए तो चिराग लेकर के जाना है,
قبر میں اگر وسعت چاہیے, تنگی سے بچنا ہے تو وسعت کا انتظام دنیا میں کرنا ہے. اگر قبر سے قیامت کے دن اٹھائے جائیں ننگے اگر نہیں اٹھنا ہے تو کپڑا یہاں سے لے کے جانا, وہ کپڑا کیا ہے؟ لباس التقویٰ. وہ کپڑا جو ہے کپڑا تقوی کا کپڑا ہے. سب چیز لے کر کے یہاں سے جانا ہے, سب چیز لے کر کے یہاں سے جانا ہے, وہاں کچھ نہیں ملے گا. تو یہ دنیا تیاری کی زندگی ہے, دنیا کی زندگی تیاری کی زندگی ہے, اور وہاں کی زندگی اس تیاری سے فائدہ اٹھانے کی زندگی. کالج کے 6 سال 8 سال جو ہیں تیاری کی زندگی ہوتے ہیں نا. کسان 3 مہینے کھیت پہ کام کرتا ہے, یہ تیاری کا زمانہ ہوتا ہے. آپ جاب پہ جو 8 گھنٹہ جا کر کے کام کرتے ہیں, تیاری کا زمانہ ہوتا ہے. 8 گھنٹہ کام کرتے ہیں تاکہ 16 گھنٹہ آرام کر سکے نا. اگر 8 گھنٹہ کام نہ کریں گے 16 گھنٹے کا آرام بھی نصیب نہیں ہوگا. تو 8 گھنٹہ کام 16 گھنٹہ آرام, حساب یہی نہ ہے ہمارا. 8 گھنٹہ تکلیف 16 گھنٹہ آرام, اور یہ وہ سودا ہے جو ہم نے قبول کر لیا ہے. فرض کیجئے کہ ہماری ساری زندگی تکلیفوں میں گزر جائے, 100 سال زندہ رہے اور 100 سال کا 100 سال تکلیفوں میں گزر گیا, اس کے بعد آرام کتنا لمبا ہے؟ یہ سودا سستا ہے یا مہنگا ہے؟ مولا علی سے پوچھتا ہے شیخ, مل استعداد للموت, مولا کیا کریں کہ جب آخرت میں اٹھائے جائیں تو ہماری شکل انسانوں کی ہو؟ مولا کیا کریں جب آخرت میں اٹھائے جائیں, آخر بات ہوگی انسان کی شکل ہے مگر آنکھ غائب, ہاتھ غائب, پیر غائب, انسان تو ہے نا. انسان کی شکل بھی ہمیں خود بنانا ہے, اور انسان کی شکل کے سارے اعضاء کامل بھی خود ہی کو کرنا ہے. یہ آنکھیں وہاں کام نہیں دیں گی, قرآن کی آیت ہے. بعض لوگ اندھے اٹھائے جائیں گے قیامت کے دن, کہے گا رب لما حشرتنی اعمى وقد كنت بصيرا, خدایا میں دنیا میں میرے آنکھیں تھی وہ آنکھیں کیا ہو گئی, تو نے مجھے اندھا کیوں اٹھایا ہے؟ میری آنکھیں, میرے اپنی آنکھوں میں دنیا میں بڑا ناز تھا, بڑی خوبصورت آنکھیں تھیں, لوگ جو ہے مرتے تھے ہماری آنکھوں پر, وہاں کیا ہو گئی؟ وہ تو ہمارا دیا ہوا تھا گفٹ ہے نا, اپنے دن نے تو آنکھیں نہیں بنائی. ذکر خدا سے آنکھیں بنتی ہیں. تم نے آنکھیں بنائی نہیں, تم ہمیشہ جو ہے دنیا کی رنگینیوں میں غرق ہو گئے. مولا کیا کریں کہ وہ آنکھیں مل جائیں؟ انشاءاللہ ان چند دنوں میں انہیں چیزوں کو بیان کرنے کی کوشش کروں گا, کیا چیزیں وہاں ہمارے کام آ سکتی ہیں اس لائف کے لیے. جس طرح اپنے بچوں کو ہم تربیت دیتے ہیں نا, کہے کے لیے, جب بچہ جوان ہو جائے گا تو جو چیزیں کام آ سکے اسے. چلو بچے کو پسند ہو یا ناپسند ہو, صبح صبح جب بچے کو اٹھا کے اسکول بھیجتے, بچے کو کہاں پسند ہے؟ پسند ہے بچے کو, خصوصاً رات میں آج کل جب بچے جائیں گے تو دیر میں سوئیں گے. بچوں کو اٹھنا آسان ہوتا ہے, زبردستی اٹھانا, کیوں اٹھاتے ہیں زبردستی, کیوں پریشان کرتے ہیں بچے کو؟ نہیں نہیں, فیوچر, فیوچر سنوارنے کے لیے. تو فیوچر کیا ہے؟ یہ فیوچر ہی 50-60 سال کا فیوچر ہے. فیوچر اگر یہ 50-60 سال کا ہوتا, جہاں فیوچر آپ نے 50-60 سال کا سنوارا ہے, وہی ذمہ داری ہے کہ وہ اصلی فیوچر ہے. اس فیوچر کو کیسے سمجھ؟ مولا مل استعداد للموت, مولا 3 جملے بیان فرم, 3 چیزیں بیان فرماتے ہیں. آج اس کو اختصار سے بیان کروں گا, بعد میں تشریح کروں گا. مولا فرماتے ہیں 3 چیزیں ہیں موت کی تیاری. یہ 3 چیزوں اگر آ گئیں تو انشاءاللہ شکل انسانی ہوگی, اعضاء و جوارح بالکل کامل ہوں گے, کپڑا بھی لے کر کے جائیں گے کوئی پریشانی کے بعد, کھانا پینا سب ہمارا وہاں پر تیار, ہر چیز فراہم, آرام سے رہیں گے. وہ 3 چیزیں کیا ہیں؟ فرماتے ہیں اداء الفرائض واجتناب المحارم والاشتمال على المكارم. وہ 3 چیزیں یہ ہیں کہ جو چیزیں اللہ نے واجب قرار دی ہیں ان کو انجام دے دو, جن چیزوں کو اللہ نے حرام قرار دیا اس سے اپنے کو دور رکھو, اور حسن اخلاق سے اپنے کو آراستہ کر لو. چلو انشاءاللہ کل بیان کروں گا اس کی. 3 چیزیں اگر تمہارے پاس آ گئی, اذن لا یبالی اوقع الموت علیہم بقا علی الموت. اگر یہ تین چیزیں آ گئی, واجبات کو انجام دے لیا, گناہوں سے اپنے کو دور رکھا, اخلاقی اقدار سے اپنے کو آراستہ کر لیا, تو اب انسان کو اس بات کی پرواہ نہیں رہتی ہے وہ موت پہ جا پڑے یا موت اس پر جا پڑے, اس کی پرواہ ہی نہیں رہ جاتی ہے. موت کیا پریشانی کی کیا بات ہے, یہاں بھی انسان تھا انشاءاللہ وہاں اس سے اچھے انسان, چونکہ یہاں تو جیسا خدا نے بنا کے دے دیا تھا اس سے اچھا بنایا ہے ہم نے اپنے کو, جیسا کپڑا یہاں پہ اس سے اچھا کپڑا وہاں پہ, جتنا بڑا گھر یہاں تھا اس سے بڑا گھر ہم نے وہاں بنایا ہے اپنے لیے, تو کاہے کی پریشانی, موت چلو چلتے ہیں, رک جاؤ تھوڑا سا انتظار, انتظار کیوں فوراً جائیں گے. تین چیزیں جس کے یہاں یہ پیدا ہو جائیں, تو حق تھا نا علی کو یہ کہنے کا کہ علی موت سے اتنا مانوس ہے جتنا بچہ ماں کے سینے سے مانوس نہیں. کوئی ایسا فریضہ نہیں تھا جسے علی نے چھوڑا ہو, کوئی ایسا گناہ نہیں تھا جس کا ارتکاب تو دور کی بات ہے جو علی کے قریب بھی آیا ہو, گناہ کرنا تو دور کی بات ہے جو علی کے قریب بھی آیا ہو. اور مکارم اخلاق علی کا کیا کہنا, علی کے اخلاقی اقدار کا کیا کہنا, علی کے اخلاقیات کا کلمہ تو دشمن کی بہن نے بھی پڑھ لیا تھا نا, جس وقت عمر ابن عبدالود کی بہن کو خبر ملی ہے کہ میرا بھائی مارا گیا, اس کی نگاہ میں تو بڑا ہونہار بھائی ہے نا, اس کی نگاہ میں تو بڑا ہونہار بھائی ہے, بڑا عزیز بھائی ہے, مارا گیا میرا بھائی. آئی ہے بہن کے, بہن آئی ہے بھائی کے لاش پر, عربی خیالات کے مطابق تصور لے کے آئی ہوگی کہ یقیناً میرے بھائی کے ذرا اتار لی گئی ہوگی, میرے بھائی کا کپڑا اتار لیا گیا ہوگا, کان نہ کان کاٹ لی گئی ہوگی, اور وہ دستور تھا بڑے سورما کو جب مارا جب یادگار کے طور پر رکھ لیا جاتا ہے. ابھی دیکھا ہوگا نا بعض لوگ جو ہے وہ شکار کرنے جاتے ہیں نا, تو کوئی کھال کوئی سینگ کوئی فلاں لگائے رہتے ہیں نا, ہم نے یہ کارنامہ انجام, دستور تھا اس زمانے میں, کیونکہ اس زمانے میں انسان کو جانور سے بدتر سمجھا جاتا تھا, اس کا تصور یہ تھا. لیکن جب بھائی کی لاش پہ آتی ہے, وہ عمر ابن عبدالود جسے علی نے مارا تھا, جب آتی ہے بھائی کی لاش پہ ٹھیک درد رہ گئی, یہ کیا, ذرا ویسے ہی رکھی ہے, تلوار ویسے ہی رکھی ہے, ڈھال ویسے ہی رکھی ہے, جسم بالکل سالم اس ایک وار کے سوا جس کی ضرورت تھی, سب کچھ سالم. ایک دفعہ کھڑی ہو کے کہتی بھائی میں تو تم پر رونے آئی تھی, طے کر کے آئی تھی جب تک زندہ رہوں گی تمہارا ماتم کروں گی مگر اب نہ روؤں گی, کیونکہ تمہیں یہ شرف حاصل ہے کہ تم ایک شریف آدمی کے ہاتھوں مارے گئے, اتنا شریف, اتنا شریف اس نے بدن سے ذرا تک نہیں اتاری. بہن کو قرار آ گیا, ایک بہن یہ ہے, ایک بہن اور اپنے بھائی کے لاش پر آئی ہے. عالم یہ تھا کہ بہن بھائی کی لاش کو پہچان نہ سکی. ایک دفعہ جناب زینب کہتی انت اخی, کیا تو ہی میرا بھائی ہے, اتنے زخم ہیں حسین کے بدن پر, بدن پہ کپڑا نہیں بچا ہے. جناب زینب یہ منظر دیکھ کر کے ایک دفعہ مدینے کا رخ کرتی ہیں, السلام علیک یا رسول اللہ, اے اللہ کے رسول آپ پر سلام ہو, صلی علیک ملائکۃ السما, اے اللہ کے رسول جب آپ کا انتقال ہوا تھا تو فرشتوں نے آ کر کے آپ کی نماز پڑھی تھی, ھذا حسین کا مرمل بالدماء, اے اللہ کے رسول ذرا آ کر کے اپنے حسین کو تو دیکھیے, یہ کس عالم میں, ارے آپ کا حسین اپنے خون میں غلطا ہے, مقطوع الاعضاء اس کے بدن کے ٹکڑے ٹکڑے کر دیے گئے ہیں, ارے غسل و کفن تو دور کی بات ہے, مسلوب العمامت والرداء بدن کا کپڑا تک اتار لیا گیا ہے. اس کے بعد جناب زینب کہتی یا رسول اللہ نہیں نہیں, آپ کے حسین کو غسل بھی ملا ہے, آپ کے حسین کو کفن بھی ملا ہے, اس کا غسل بھی انوکھا ہے, اس کا کفن بھی انوکھا ہے. ارے ہر ایک کو غسل پانی سے دیا جاتا ہے نا, اسے پانی سے نہیں غسله الدم الجاري من وريده رگے گردن سے بہنے والے خون نے غسل دیا ہے وکفنه الرمل الساق علیہ زمین کربلا کی اڑنے والی خاک نے حسین کو کفن پہنا الا لعنت الله على قوم الظالمين وسيعلم الذين ظلموا اي منقلب ينقلبون بار الہ واسطہ ہے محمد و آل محمد کا ہماری اس مختصر سی عبادت کو قبول فرما مابو صدقے میں اہل بیت ابحار کے ہمیں توفیق عنایت فرما کہ ہم اپنی اصلی زندگی کا انتظام اس زندگی میں کر سکیں بابو تجھے واسطہ ہے محمد و آل محمد کا جو بیمار ہیں ان سب کو شفائے کاملہ عنایت فرما جو مقروض ہیں ان کے قرضوں کو ادا فرما جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما بابو تجھے واسطہ ہے محمد و آل محمد کا جو بے اولاد ہیں انہیں نیک اور صالح اولاد عنایت فرما جو صاحب اولاد ہیں انہیں اپنی اولاد کی دینی تعلیم و تربیت کی توفیق کرم عطا فرما معبود صدقے میں اہل بیت اطہار کے جو بے روزگار ہیں انہیں حلال اور پاکیزہ روزگار عنایت فرما بار الہ جو صاحب روزگار ہیں انہیں اپنے بے روزگار بھائیوں کی خبر گیری کی توفیق کرامت فرما معبود صدقے میں اہل بیت اطہار کے شیعان حیدر کرار کی حفاظت فرما ان کے دشمن جہاں کہیں جس لباس جس بھیس میں ہیں اگر قابل اصلاح ہیں تو ان کی اصلاح فرما وَإِلَّا انہیں نیست و نابود فرما بار الہ مراجع کرام اور رہبر معظم کی حفاظت فرما بار الہ امام زمانہ کے ظہور میں تعجیل فرما جب حضرت کا ظہور ہو تو ہمارے اعمال ایسے ہوں کہ ہم ان کے اصحاب و انصار میں شمار ہو سکے اللہم عجل فی فرج مولانا صاحب الزمان وجعلنا من عوانه وانصاره ما تم حسین